نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان اولياؤه الا المتقون مولاي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم ارشد اکثر لوگوں کے ذہن میں یہ بات ہوتی ہے جو لوگ علم کی کمی رکھتے ہیں نادان ہوتے ہیں یا جن کے اندر تکبر ہوتا ہے تو اکثر یہ بات ذہن میں ان کے آتی ہے اور یہ بہت سننے کو ملتی ہیں باتیں ہم نے بھی بہت سنی باتیں حضرت والا رحمۃ اللہ علیہ وغیرہ نے بھی اس بارے میں بہت باتیں سنی اور دوسرے علماء اور مشائخ بھی یہ باتیں بتاتے ہیں کہ بہت سے لوگوں کے دل میں اعتراض پیدا ہوتا ہے کہ جی اللہ والوں سے اتنی محبت ادب عظمت کیوں کی جاتی ہے ان کی یہ تو شرک ہے یہ تو بدعت ہے یہ تو شخصیت پرستی ہے اور شخصیت پرستی اسلام میں حرام ہے تو وہی بات کے بیان جو اکثر جو بیان اللہ پاک جو توفیق دیتے ہیں اپنے پیاروں کی برکت سے اس میں دل کا کوئی میرے ارادہ نہیں ہوتا دل پہ جو مضمون ڈالتے ہیں اللہ پاک اپنے پیاروں کی برکت سے وہی بیان کر دوں دو دن سے کافی غلبہ دل پر ہو رہا تھا تو اس موضوع پہ تو دل میں آئے بتا دوں تاکہ اشکالات دور ہو جائیں تو پہلے تو یہ چیز سمجھنی ہے کہ علماء کرام کے فتوے ہیں اس بات کے بارے میں کہ جو رسول اللہ صلی اللہ علیہ وسلم کا ادب ہوتا ہے تو وہی نائب نبی کا بھی ادب ہوتا ہے یعنی جو امت کے اولی اللہ جو اللہ والے لوگ ہوتے ہیں ان کا بھی ویسے ہی ادب ہے یہ مسئلہ سمجھیں گے تو پھر آگے کی بات سمجھ میں آئے گی تو یہ چیز ہے تو ایک تو یہ علماء کرام کے فتوے ہو گئے لیکن وہ سچا اللہ والا ہو اس کے ساتھ ہی ادب و اداب ہونے چاہیے اب کوئی ایسا نہیں ہے کہ جو حرام کاریوں میں عادتاً مشغول ہے عورتیں لڑکیوں سے پیر دبواتا ہو سامنے بٹھاتا ہو عورتوں کو تو وہ تو اولیاء اللہ ہی نہیں ہے وہ تو فاسق فاجر پاکنڈی ہے تو پھر نہ اس کا ادب ہوگا نہ تعظیم ہوگی کیونکہ جو محبت اور ادب تعظیم للہیت کی وجہ سے اللہ کی وجہ سے تقوی کی وجہ سے ہوتی ہے اور جب اللہ ہی نہیں ہے تقوی ہی نہیں ہے تو کائی کی عزت کائی کی محبت بھائی سارا معاملہ سب ختم ہو گیا تو اس زمن میں ایک قرآن پاک میں اللہ پاک نے رسول اللہ صلی اللہ علیہ وسلم کا ادب سکھایا صحابہ کو اور صحابہ کیسے محبت کرنے والے عزت کرنے والے ادب کرنے والے تھے قیامت تک ان جیسا عادت کوئی ہو نہیں سکتا ایک ایک اشارے پہ انہوں نے جانیں لٹا دی اپنی گردنیں کٹا دیں نہ جان دیکھی نہ مال دیکھا نہ بیوی بچے دیکھے ان کو ادب سکھایا جا رہا ہے آپ صلی اللہ علیہ وسلم کا کیونکہ نئے نئے اکثر لوگ ایمان لائے تھے تو علم نہیں تھا اتنا تو عرب میں ایک یہ طریقہ تھا کہ جب کوئی گھر سے باہر کھڑا ہو کے بلا کسی کو بلاتا ہو تو آواز دے کے لوگ بلاتے تھے بیل سسٹم تو تھا نہیں تو اسی طرح جب بہت سے لوگ مسلمان ہو گئے ایمان لے کر آئے اب ادب و ادب سے ناواقف تھے تو آپ صلی اللہ علیہ وسلم کے گھر کے باہر کھڑے ہو کے ان کا نام لے کے پکارتے تھے محمد محمد یا محمد تعال تو محمد باہر آؤ اب اسی طرح سے تو پھر آپ اللہ پاک کو یہ بات ناگوار گزری تو پھر اللہ پاک نے قرآن پاک میں ارشاد فرمایا کہ اے لوگوں اس طرح سے رسول اللہ صلی اللہ علیہ وسلم کو گھروں سے مت بلایا کرو جس طرح تم آپس میں ایک دوسرے کو بلاتے ہو تو کیا مطلب ہے اللہ پاک کی شخصیت پرستی خود کروا رہے ہیں نعوذ باللہ اگر سارے انسان برابر ہو گئے تو یہ اللہ پاک نے کیوں یہ بات صحابہ کو ٹھوکا اس طرح مت کرو جس طرح ایک دوسرے کے ساتھ کرتے ہو یہ نبی ہیں اسی طرح جب کبھی آپ صلی اللہ علیہ وسلم چلا کریں اپنے قدموں کو پیچھے رکھا کرو اور بات کیا کرو تو آہستہ بات کیا کرو ان سے کیونکہ بعض لوگ جو تھے وہ زور وور سے بات کرتے تھے اور علیہ وسلم دھیمے انداز میں بات کرتے تھے تو ادب کے خلاف یہ ساری چیزیں بتائیں کہ ادب عزبت محبت کے خلاف ہے آواز بھی پست رکھو قدموں کو بھی پیچھے رکھو اور اسی طرح سے دوسرے القاب آداب سکھانے کا اللہ فرما رہے ہیں جو ایسا کرے گا تو پھر ہم اس کے تمام اعمال کو تباہ و برباد کر دیں گے اور تمہیں پتہ بھی نہیں چلے گا کیا مطلب ہو کتنا ہی بڑا اللہ والا ہو کتنا ہی تہجد گزار ہو کتنا ہی نماز قرآن ذکر اذکار کر رہا ہو لیکن رسول اللہ صلی اللہ علیہ وسلم کی بے ادبی یا ان کو پروٹوکول نہ دینے کی وجہ سے اللہ پاک بطور عذاب ان کے سارے نامائے اعمال کو غارت کر دیں گے صفر کر دیں گے تباہ کر دیں گے پتہ کیا چلا اس سے یہ شخصیت پرستی کہ اللہ پاک خود سکھا رہے ہیں نعوذ باللہ تو اللہ پاک ادب سکھا رہے ہیں اور یہ لوگ شخصیت پرستی ہی غلط ہے شخصیت پرستی کا مطلب ہوتا ہے شخصیت پرست کہتے ہیں فارسی میں پوجنے کو عبادت کرنے کو تو رسول اللہ صلی اللہ علیہ وسلم کی نعوذ باللہ کوئی عبادت نہیں کری کسی نے. محبت, عزت, ادب, تعظیم ہے, تو پوجا کس نے, عبادت کس نے کری آپ صلی اللہ علیہ وسلم کی؟ اسی طرح ایک اونٹ نہیں آئی تھی اور اس نے آپ صلی اللہ علیہ وسلم کو سجدہ کیا تھا, تو پھر اور کیوں کیا تھا, کیا رحمت تھی, کیا رحمت العالمین تھے, شکایت کری تھی اس نے آ کے, اللہ تمہیں بیشی معاف فرمائے, اس کا واقعہ کچھ یوں تھا, ایک اونٹ نہیں آیا, اس نے شکایت کی, اس نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم, میرے جو مالک وغیرہ ہیں بڑے ظالم ہیں, جب تک میں جوان تھی صحیح تھی, بچے پیدا کرواتے رہے مجھ سے, یہ اونٹ پیدا ہوتے رہا, اسے اپنے کام میں لگاتے رہے, خوب پیسہ کماتے رہے مجھ سے, اور میرے جو دوسرے اونٹ تھے جس سے پیدا ہوا, جس سے خوب انہوں نے پیسہ کمایا, کام میں لیا, خوب مجھ سے دودھ حاصل کرتے رہے, اب میں بوڑھی ہو گئی ہوں, بچے بھی نہیں پیدا کر سکتی, دودھ بھی میرے یہاں سے نہیں آپ نکلتا مجھ سے, اب یہ کہہ رہے ہیں بیکار ہے, اس کو کاٹو, اس کو ذبح کرو, تو یار رسول اللہ مجھے بچا لیجیے. اونٹنی کو پتا تھا کہ آپ صلی اللہ علیہ وسلم سے دعا کراؤں گی, اللہ کرم فرمائے گا, پہنچ گئی. پھر آپ نے بلوایا مالکوں کو اور منع کیا, وہ بات سمجھ گئے, چلے گئے. پھر وہ بطور شکرانے کے, بطور مشکوریت کے, مشکور ہونا, ممنون ہونا, آئی اور اس نے پھر سجدہ کیا آپ صلی اللہ علیہ وسلم. تو صحابہ کرام نے کہا یار رسول اللہ آپ کو تو جانور بھی سجدہ کر رہا ہے, آپ ہمیں حکم دیں ہم آپ کو سجدہ کریں. فرمایا نہیں, یہ جائز نہیں ہے. اگر سجدہ کسی کو جائز ہوتا تو میں عورتوں کو حکم دیتا کہ اپنے شوہروں کو سجدہ کریں, لیکن سجدہ جائز ہی نہیں اگر ہوتا تو. تو آپ صلی اللہ علیہ وسلم کسی غلط بات پر خاموش نہیں رہے, اور اسلم کا سکوت فرمانا, علماء کرام فرماتے ہیں وہ ہاں میں ہوتا ہے, کسی عمل کو دیکھا آپ اسلم اور خاموش رہے تو اس میں بھی گنجائش کا پہلو نکلتا, ورنہ نبی غلط بات کو دیکھتے ہوئے خاموشی کبھی اختیار نہیں کر سکتے. اگر سجدہ کرنے والی بات ہی صاف منع کر دی, ایسی حرکت نہیں کرنا, سجدہ سوائے اللہ کے کسی کو جائز نہیں ہے. تو توحید تو خدا اسلم سکھا رہے ہیں, محبت, ادب, تعظیم الگ ہے, اور شخصیت پرستی الگ ہے, شخصیت پرستی الگ ہوتی ہے. اور صحابہ کرام کا کیا حال تھا کہ آپ صلی اللہ علیہ وسلم کا وضو کا پانی وہ زمین پر گرنے نہیں دیتے تھے, جھگڑا کرتے تھے, جھپٹتے تھے, اور اس پانی کو لے کر جسم پہ مل لیا کر لیا کرتے تھے, پی جایا کرتے تھے اس کو. کیا نعوذ باللہ, کا صحابہ کرام بھی شرک کر رہے تھے, بدعتیں کر رہے تھے. مطلب کیا تھا, بطور تبرک, تبرک لفظ نام سنیں, تبرک لفظ یہ کہلاتا ہے تبرک. تو کتنے ایسے واقعات ہیں, اور حضرت حسان بن ثابت رضی اللہ تعالیٰ عنہ نعت شریف وہ لکھا کرتے تھے, اور آپ صلی اللہ علیہ وسلم کے دربار رسالت کے نعت خواں تھے, اور آپ صلی اللہ علیہ وسلم ان سے نعت شریف سنا کرتے تھے, اور پھر جب وہ آپ صلی اللہ علیہ وسلم کی تعریف میں اشعار لکھتے تھے تو آپ صلی اللہ علیہ وسلم نے ان کو کبھی نہیں ڈانٹا, یہ کیا کر رہے ہو, میرے منہ پہ تعریف کر رہے ہو, شخصیت پرستی کرتے ہو, منع کر دیتے. لوگ کہتے ہیں نا شخصیت پرستی کے سارے حوالے دیے جا رہے ہیں شروع سے, اللہ پاک صحیح باتیں دل میں ڈال دے. تو پھر آپ صلی اللہ علیہ وسلم وہ اشعار سن کے اپنی تعریف کے پھر آپ صلی اللہ علیہ وسلم خوش ہوتے تھے, اور پھر ان کو دعائیں دے دیتے تھے. تو پتہ چلا اللہ والوں کی تعریف کرنے سے دعائیں ملتی ہیں, ان کا دل خوش ہوتا ہے. اور اللہ والوں کا کیا حال ہوتا ہے, مشائخ فرماتے ہیں کہ اللہ والے اپنے نفس میں اپنے آپ کو سور اور کتے سے بدتر سمجھتے ہیں, کہ نائب نبی ہوتے ہیں اللہ والے. شہاب الدین سہروردی رحمۃ اللہ سلسلہ سہروردی کے بانی میں فرماتے ہیں اپنے نفس میں اپنے آپ کو سور کتے سے بدتر سمجھتے ہیں, وہ اس لیے فرشتوں سے آگے چلے گئے. نفس میں یہ حال ہوتا ہے, اگر کوئی ان کی تعریف کرتا ہے تو دعائیں دیتے تو ان پہ اثر نہیں پڑتا ان کی کسی کی تعریف سے, اور اگر کوئی اگر چار گالیاں بھی دے کے چلا جائے ان کو تو بھی ان کو اثر نہیں پڑتا, کیونکہ وہ مخلوق کے جھگڑے میں نہیں پڑتا, ان کی نظر اللہ رب العالمین پر ہوتی ہے, یہ اپنی قسمت ہوتی ہے, کوئی خوش ہوتا ہے ان سے ممنون ہوتا ہے تو ان کو دعائیں دیتے, یہ چیز ہوتی ہے. تو اسی طرح حضرت امام شافعی رحمۃ اللہ کا واقعہ, حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ ان کے جو استاد تھے وہ ہم شافعی رحمۃ اللہ تھے, تو جب ان کو کوڑے پڑ رہے تھے, یہ بڑا خطرناک فتنہ شروع ہوا تھا بادشاہ کی طرف سے, بادشاہ وقت کی طرف سے, امام احمد بن حنبل کو کہا کہ آپ فتویٰ دیں کہ قرآن پاک مخلوق ہے. انہوں نے کہا نہیں غلط ہے, قرآن پاک مخلوق کہاں سے ہوگی, اللہ کا کلام ہے. انہوں نے کہا جو بھی ہو بادشاہ میں ہوں, کیونکہ اس وقت یہ امت میں بڑا فتنہ بہت بڑھ گیا تھا, کچھ دنیاوی مفادات تھے, بہرحال پتنی کیا چکر تھے کیا معاملات تھے, تو انہوں نے منع کر دیا. بادشاہ نے بہت سمجھایا, لوگوں نے اسے بھی کہا, انہوں نے کہا جان سے جاؤ گے امام حنبل, جو کہا جا رہا ہے وہ کر لو. اس نے کہا جان, انہوں نے فرمایا کہ جان جاتی ہے تو جائے, لیکن حق نکلے گا زبان سے. جب کہہ دیے میں نے مخلوق نہیں ہے اللہ کا کلام ہے, بہرحال کو وہ سو کوڑے کا حکم دیا. بوڑھے بزرگ دھان پان سے پاجامہ کرتا غالباً پہنے ہوئے تھے, تو ہزاروں لاکھوں کا مجمع, اور ان کو بیچ چوک کے اوپر کوڑے مارنے شروع کر دیے بادشاہ کے حکم پہ. وقت کے ولی کامل, ولی کامل تھے, عارف اللہ تھے بزرگ, लोग कहते हैं ना ये इतनी मोहब्बत अदब अजमत क्यों की जाती है भाई, तुम जैसा काम करके तो दिखाओ फिर कोई। तो बाहर उन्होंने बादशाह बख्श से टक्कर ले ली, फिर उनको जब 100 कोड़े पड़ने लगे तो जहरी बात है चंद कोड़ों में इनकी हालत गैर हो गई। तो हुआ क्या कि इनका जो कमरबंद था वो टूट गया कोड़ों से लगने से, पूरा जिसम खून आलूद हो गया, तो सफ़ेद कपड़ों में जो खून भी नज़र आ रहा था सबको। उसके बाद क्या हुआ कि इनका पजामा आहिस्ता आहिस्ता नीचे होना शुरू हुआ, फिर उसके बाद वो समझ गया कि भी थोड़ी देर में मैं भराना हो जाऊँगा, मेरा पजामा उतर जाएगा। तो उनके दो आंसू टपके और आसमान की तरफ देख के कुछ उनके होंठ हिले, कुछ कहा, तो भरे मजमे ने देखा कि नीचे जाता हुआ पजामा ऊपर आ गया खुद ब खुद। बहरहाल वो शहीद हो गए, उस पर जख्मी हो गए थे, 100 कोड़े पूरे हुए, उनको ले गए घर पे बहरहाल। फिर उसके बाद लोगों ने पूछा कि हजरत ये पजामा नीचे आ रहा था ऊपर कैसे हुआ, क्या आपकी करामत थी और आपने कुछ कहा भी था आसमान की तरफ देख के? उन्होंने कहा था मैंने अल्लाह से ही दुआ की थी, अल्लाह पाक शहादत का मसला नहीं है, शहादत तो मेरी मंजिल है, लेकिन मुझे मखलूक के आगे जलील रुसवा होने से बचा ले, अगर तेरी नज़र में मैं हक पर हूँ तो मेरा पजामा ऊपर कर दे। पजामा उनका ऊपर हो गया, फिर ये शहीद हो गए। तो इनकी शहादत के बाद 11,000 ईसाई मुसलमान हुए थे। वजह क्या थी? एक दूसरा पढ़ते हैं ना तो बचपन से सुनते हुए आ रहे हैं कि आशिक का जनाजा है ज़रा धूम से निकले, आशिक का जनाजा है ज़रा धूम से निकले। क्या मतलब? कि ईसाइयों ने कहा मुसलमानों का वाकई को सच्चा खुदा मौजूद है, जिसकी वजह से इन्होंने ऐसा मल किया कि जान दे दी लेकिन हक से पीछे नहीं उठे। जान इंसान बगैर उस वजह से जान देता है जब कोई इंसान हक पर होता है, झूठे मजहब पर बातें लकीरों के ऊपर कोई आदमी जान नहीं देता। मुसलमानों का वाकई वो खुदा है। तो उनका जनाजा देख के और ये वाकया देख के कितने ईसाई जो थे इस मजमे में थे वो ईमान लेकर आ गए, उनसे मुतासर हो गए 11,000 ईसाई। फिर उसके बाद इनके जो उस्ताद थे इमाम अहमद बिन हंबल रहमत, जब वो तशरीफ लाए दूसरे शहर से, जब उनको पता चला उनके शागिर्द ने कारनामा अंजाम दिया तो बहुत रोए। फिर कहा वो कुर्ता लेकर आओ जिसमें अहमद बिन हंबल को कोड़े लगे। वो कुर्ता मंगाया खून आलूद, फिर एक बर्तन में वो कुर्ता डाल दिया। जब वो खून आलूद हो गया, वो बर्तन पानी में जो खून जब शामिल हो गया तो उस पानी को पी गए। ये तारीखी वाक़यात में से। क्या वो शिर्क कर रहे थे, शख्सियत परस्ती कर रहे थे? क्या मतलब है? इमाम अहमद बिन हंबल, इमाम शाफई, ये बे इंतहा तौहीद परस्त लोग थे, हमारे देवबंद से भी ज़्यादा बे इंतहा। मतलब क्या था? बात समझाने को इमाम शाफई रहमतुल्लाह ने एक ये दर्श ये दिया कि इमाम शाफई मुकाम में इतना आगे बढ़ चुके हैं, ये मैं इनका उस्ताद होके भी मैं उस मुकाम पर नहीं पहुंच सका जिस मुकाम पे भी पहुंच चुके। तो अगर इतनी मुतबरिक शख्सियत का खून अगर मेरे खून में शामिल हो जाएगा तो मैं जहन्नम से बच जाऊँगा, ये है राज। क्योंकि सहाबा कराम भी अफसलम जब हजामा वगैरह लगवाया करते थे तो सहाबा कराम क्या करते थे, वो खून को फेंकने के बजाय असलम के वो पी जाया करते थे। ये तारीखी वाकया पढ़ लीजिए। क्यों? क्या ये बात होती है कि हमारे जिस्म के अंदर रसूल अल्लाह का खून शामिल हो गया तो क्या नूर आला नूर, क्या आग हमें क्या टच करेगी बतौर तबर्रुक। लेकिन घूम फिर के नस्बत कहाँ आ रही है? अल्लाह की वजह से, अल्लाह की वजह से। लेकिन हाँ इतना ज़रूर है कि इन चीज़ों में गुरू नहीं करना चाहिए। एक होता है हर चीज़ की एक हद होती है, इतदाल होता है, उसको मोतदिल अंदाज में ये आदमी करे। और कब ऐसा करे? इसको रसम ना बनाए, हर वक्त ना करे, गुलू बन जाएगा नहीं तो। रसम बन जाना अलग है, गुलू एक अलग चीज़ है। और गलबा हाल में कभी ऐसा हो जाए तो कर ले। इमाम शाफ़ी रहमतुल्लाह ने ना इससे पहले ना बाद में दोबारा कभी ऐसा नहीं किया, गलबा हाल था। जैसे हाथ चूमने के ऊपर मशाइख के लोगों को कुछ होता है, भाई हाथ चूमने के ऊपर मशाइख हज़रत वाला फरमाते थे इसको रसम मत बनाओ, रसम बन गई वो तो बेचारा तो शेख तो मर जाएगा, वो तो पता है 1,00,000 का मजमा सब हाथ चूमने लगा लाइन लगी है और खड़े खड़े उसका तो जान निकल जाएगी। तो हजरत फरमाते थे कि हाथ चूमने का जो मामला है ये गलबा हाल से इससे ताल्लुक़ रखो। अगर कल की ऐसी कैफियत हो, जोश हो गलबा हाल में तो चलो कभी बोसा ले लिया, इसको रसम मत बनाओ। देखा देखिए कोई गलबा हाल नहीं, ना दिल चारा ना कुछ है, सब दो तीन लोगों ने अगर आप भूसा ले लिया, अब दूसरे में क्या सब ले रहे हैं, अच्छा नहीं लगता है, मैं भी चलो ना चाहते कि भूसा ले लूँ, तो इसकी ज़रूरत नहीं है। तो गलबा हाल के मामला अलग होते हैं और रसम बना लेना किसी चीज़ को वो सही नहीं है। क्लियर हो गया पॉइंट? ये अपने अपने कल्ब की कैफियत का मामला होता है। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नालायन मुबारक हज़रत अब्दुल्ला इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु वो बतौर तकिया बना के सोते थे। सुना कहते ना यार ये बुजुर्गों की झुकियाँ क्यों उठाई जाती हैं? تو حضرت والا رحمۃ اللہ ارشاد فرما دیتے کہ عشق مجازی میں جو لوگ مبتلا رہتے ہیں ان کے سروں پر جوتیاں پڑتی ہیں. عشق مجازی میں جو لڑکیوں اور دو ٹیڑیوں کے چکر میں رہتے ہیں ان کے سر پہ جوتیاں پڑتی ہیں, اور جو اللہ والے لوگ ہوتے ہیں جو اللہ پہ فدا رہتے ہیں ان کی جوتیاں اٹھائی جاتی ہیں, ان کی جوتیاں اٹھائی جاتی ہیں. وجہ کیا ہے کہ وہ اللہ پر فدا ہو رہے ہیں, اور جو چیز اللہ جو اللہ پر فدا ہوگا سب اس پر فدا ہوں گے. یہ اتنی سی بات سمجھ میں نہیں آتی. اللہ نہ کرے کسی اللہ والے کی حالت بگڑ جائے, داڑھی واڑی صاف کرے, کپڑے وپڑے چینج کر کے ٹائٹ جینس میں آ جائے, ہیں کیا ہوگا پھر؟ سارے مرید کیا ہو, تب بھی حضرت حضرت کریں گے؟ کوئی ہاتھ کوئی بوسہ لے گا, کوئی کال کرے گا, کوئی دعا کرائے گا, کوئی بیان میں آئے گا کہ بھیا وہی اللہ والے سب کچھ وہی ہیں, صرف ان کے بیچاروں نے داڑھی صاف کر لی اور پینٹ شرٹ میں بیان کر رہے ہیں, اور دائیں بائیں دو لڑکیاں کھڑی ہوتی ہیں, کوئی آئے گا مرید؟ سب بھاگ جائیں گے. پتہ چلا وہ ساری محبت عزت تعظیم اللہ کی وجہ سے تھی. جب وہ اللہ والا ہی نہیں رہا, اب کہے گی محبت عزت تعظیم؟ تو مطلب اللہ کی وجہ سے ہی محبت کی جا رہی تھی ساری. اللہ نہیں رہا تو کچھ نہیں رہا, سب ختم. تو پتہ چلا اللہ کی محبت کا عکس تھا سارا, سارا گیم وہی تھا. دلیل بھی سن لیجئے. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, حدیث پاک کا خلاصہ ہے منصور ہے, کہ جب کوئی بندہ اللہ کا ولی مقرب بن جاتا ہے برکت تقویٰ, تو اللہ پاک اس اپنے ولی کو جبرائیل امین کو بلا کے فرماتے ہیں کہ دنیا میں رہنے والے فلاں بندے سے محبت کرتا ہوں, اے جبرائیل تم بھی اس سے محبت کرو, اور تمام آسمانوں کی مخلوق میں منادی کر دو, ان کا اعلان کر دو کہ میں اس سے محبت کرتا ہوں, تمہیں حکم دیا, اور اللہ پاک تم لوگوں کو بھی حکم دے رہے ہیں, اور روئے زمین پر اور پوری کائنات میں یہ پیغام پہنچا دو. تو خلاصہ یہ کہ جبرائیل امین ساتوں آسمانوں میں یہ بات فرماتے ہیں, پھر وہ زمین پر آتے ہیں, اور زمینوں کے مشرق مغرب شمال جنوب چاروں سمتوں میں ہر جگہ جا کے اعلان فرما دیتے ہیں کہ اس فلاں بندے سے محبت کرو, اللہ اس سے محبت کرتے ہیں, مجھے حکم دیا, آسمان والوں کو حکم دیا, اور روئے زمین کے ہر انسان کو, جانور کو, حتیٰ کہ سمندروں کی جتنی مخلوقات ہیں ان کو یہ کہہ دیا جاتا ہے, حتیٰ کہ جو جنگل میں جو درندے جانور ہوتے ہیں ان کو بھی سب کو یہ کہہ دیا جاتا ہے, حشرات الارض جو کیڑے مکوڑے ہوتے ہیں, حتیٰ کہ کائنات کے ذرے ذرے میں یہ بات اطلاع دے دی جاتی ہے, اس شخص سے محبت کرو, اس میں مسلمان بھی ہوں گے, کافر بھی ہوں گے, سب ہوں گے. وجہ کیا ہے کہ مجبور محبت کر دیا جائے گا. مجبور محبت ایک ہوتا ہے دل کے ارادے سے محبت کرنا, ایک ہوتا ہے مجبور محبت کرنا, نہ چاہتے ہوئے بھی اب خلق خدا اس کے اوپر فدا رہے گی. مسلمان ہونا بھی کوئی ضروری نہیں ہے. وجہ کیا ہے کہ یہ شخص اللہ پر فدا ہوا ہے, اللہ پر. حضرت والا رحمۃ اللہ جب ساؤتھ افریقہ گئے تھے تو وہاں حضرت میر صاحب رحمۃ اللہ علیہ وسلم نے واقعہ سنا, جب وہاں کھلے پھر رہے تھے ہاتھی وغیرہ, تو جب حضرت داخل ہوئے تو ایک ہاتھی آیا حضرت کے پاس, اور اس نے ایک سونڈ کو اپنی جیسے سلامی دیتے ہیں ایسے کر کے اس نے اوپر کری, اور پھر ایک زور سے آواز نکالی سلامی کی, اور پھر اس کے بعد گھٹنوں کے بل بیٹھ گیا وہ, اور پھر اس کے دو آنسو ٹپکے, رونے لگا حضرت کو دیکھ کے, اور پھر حضرت نے اس کے سر پر ہاتھ پھیرا پیار سے, اور پھر حضرت میر صاحب رحمۃ اللہ فرمایا حضرت یہ آپ کو دیکھ کے رو رہا تھا, تو حضرت نے فرمایا ہاں شاید میرے شیخ کی برکات اس کو پتہ چل گئی ہوں تو اس لیے رویا مجھے دیکھ کے. یعنی اپنا نہیں کہا کہ میں اللہ والوں کے جانور جو ہوں اللہ والوں کو بھی پہچانتے ہیں, یہ نہیں فرمایا, اپنے شیخ کی طرف نسبت کر لوں, یہ ہوتے ہیں اللہ والے. تو وجہ کیا, جانور بھی محبت کر رہے ہیں, تو جانور بھی شاید شخصیت پرستی کر رہا تھا, بے وقوف ہاتھی تھا نا جانور, انسان ہو تو ایسا نہیں کرتا. بہرحال اسی طرح حضرت والا رحمۃ اللہ علیہ ساؤتھ افریقہ گئے تھے, بیان تھا ان کا, تو ساؤتھ افریقہ ایئرپورٹ پہ اترے تو وہاں ماشاء اللہ بہت لوگ آئے لینے, ہزاروں کا مجمع وہاں پہ جمع ہو گیا, اور جو حضرت کا ماشاء اللہ استقبال کیا ہے, محبت اور بہت ہی عظمت تھی. اور ساؤتھ افریقہ میں حضرت بہت دفعہ گئے, اور ماشاء اللہ بہت حضرت کی مدرسے خانقاہیں بہت فیض پھیلے وہاں قرآن و سنت حضرت کی برکت سے. تو پھر جو لوگ بہت محبت کر رہے تھے, تو پھر اس کے بعد چند دو چار دن کے بعد ریڈیو اسلام وہاں پر اس زمانے میں کوئی نشر ہوتا تھا, ریڈیو اسلام پر پھر وہاں حضرت کے خلیفہ کو بلایا اور عالم بھی تھے, اور ان سے پوچھا کہ ماشاء اللہ حضرت آئے ہیں یہ وہ. پھر انہوں نے کہا ایک اشکال ہے تو میرے دل میں سینکر نے پوچھا کہ اتنی زیادہ محبت کہ لوگوں کی دیوانگی دیکھنے والی تھی, کیا یہ اسلام میں جائز ہے؟ تو انہوں نے کہا آپ کی بات کا میں بعد میں جواب دوں گا, پہلے یہ بتائیے ابھی چار چھ مہینے پہلے اسی ایئرپورٹ کے اوپر انڈیا کے ہیروز اور ہیروئنیں وغیرہ سب آئی ہوئی تھیں, اور پھر اس کے بعد جو ہے مسلمان بہن بیٹیوں نے اور آدمی بھی تھے, عورتیں لڑکیاں بہت تھیں, انہوں نے کہا کہ انڈین ہیروز کو گود میں اٹھا لیا تو ان لڑکیوں نے, और उनको इतने भूसे किनार किए थे कि हीरोज को हिंदू हीरोज को मुसलमान बहन बेटियों ने लाल कर दिया था चूम चूम के। अरे उस वक्त तो आप लोगों को किसी को एतराज़ नहीं होता, किसी को तकलीफ़ नहीं हुई थी, जिसकी नस्बत शराब जिना बदकारी और शैतान इबली से लही ना जिन लोगों की नस्बत जिन लोगों को हासिल हो उस पर तो किसी को एतराज़ नहीं किया। एक अल्लाह वाला जिसको अल्लाह की नस्बत हासिल है, जो कुरान और सुन्नत का नूर फैलाते हैं, बीमार रहते हैं, फालिज गिरा हुआ है, इस हालत में आगे उम्मत का गम लगा हुआ, अगर लोग अल्लाह की वजह अल्लाह की नस्बत की वजह से मोहब्बत कर रहे हैं तो आप लोगों को तकलीफ़ हो रही है। अब वो खामोश क्या बोले कि भाई कोई किसी से मोहब्बत नहीं कर सकता, ये इसका ताल्लुक कोशिश से नहीं होता। कोई इंसान चाहे जी मुझसे सब लोग मोहब्बत करें, मेरा अदब करें, ऐसा नहीं होता। आजकल का जो वो दौर आ गया है कि बेचारे वालदैन औलादे अपने वालदैन का अदब नहीं करती, तो गैर का कौन अदब करेगा? ना किसी से कोई लड़ सकता हो भाई तुम मेरी इज्जत क्यों नहीं कर रहा है, मेरा अदब क्यों नहीं कर रहा है, मोहब्बत क्यों नहीं कर रहा है। ये कोशिश से हासिल नहीं होता, ये कस्बी चीज़ नहीं होती, ये आसमान से नुज़ूल करती है इज्जत मोहब्बत अदब। अल्लाह का हुक्म होता है कि सब इस पर मोहब्बत करें, सब इस पर फिदा हो, दीवाने हो, क्योंकि ये मेरा दीवाना है। जिगर मुरादा वाली ने ये फरमाया था, मेरा कमाल इश्क बस इतना है ए जिगर, मेरा कमाल इश्क बस इतना है ए जिगर, वो मुझ पे छा गए मैं ज़माने पे छा गया, वो मुझ पे छा गए मैं ज़माने पे छा गया। और कुरान पाक में अल्लाह एक जगह इरशाद फरमाते हैं कि मेरे नज़दीक, यानी अल्लाह फरमा रहे हैं मेरे नज़दीक तुम में सबसे ज़्यादा इज्जत वाला वो है। बताइए अल्लाह के नज़दीक इज्जत वाला कौन हो सकता है? अल्लाह की तो रब्बुल इज्जत है, क्या कहने। लेकिन अल्लाह फरमा रहे हैं कि मेरे नज़दीक तुम में सबसे ज़्यादा इज्जत वाला वो है जो तुम में सबसे ज़्यादा मुत्तकी है, जो तकवा अख्तियार करेगा। अल्लाह फरमा रहे हैं मेरे नज़दीक सबसे ज़्यादा इज्जत वाला वो बन जाएगा। जब अल्लाह के दरबार में कोई इज्जत पाएगा, अल्लाह के नज़दीक जब इज्जत उसकी होगी, अल्लाह जब उससे मोहब्बत करेंगे। कुरान में दूसरी जगह फरमाया, जो इस कुरान पाक की आयत जो पढ़ी गई, इन औलिया लिल मुत्तकून, मेरा वली सिर्फ वो है जो तकवे से रहेगा। यहाँ अल्लाह फरमा रहे हैं मैं इज्जत भी उसको दूंगा मेरा वली जो तकवे से रहेगा। और एक जगह फरमाया इन्नल्लाह युहिब्बुल मुत्तकीन, मैं मोहब्बत करता हूँ मुत्तकीन से, यानी इज्जत भी उनको मेरे दरबार में पालेंगे और मैं उनसे मोहब्बत भी करूँगा। जब मुत्तकी लोगों से अल्लाह खुद फरमा रहे हैं मैं उनसे मोहब्बत करूँगा, मैं उनसे मोहब्बत करूँगा और मेरी नज़दीक को इज्जत पा जाएंगे, तो वो जहाँ जाएंगे उनको इज्जत मोहब्बत नहीं मिलेगी क्या? अल्लाह तो मोहब्बत करें, अल्लाह तो इज्जत, अल्लाह के दरबार में इज्जत वो पा जाएँ और मखलूक में जलील हो, कैसे हो सकता है भाई? जब अल्लाह पाक के नज़दीक इज्जत हासिल होगी किसी को, तो कायनात में जहाँ जाएगा खुदा की कसम उसको इज्जत मिलेगी। ठीक है, अल्लाह के दरबार में मौजूज़ और मुकर्रम बन चुका है। अल्लाह ने फरमाया जो हेड ऑफिस में एक रिवार्ड हासिल कर लेता है तो ब्रांच ऑफिस पूरी उसको सलूट मारेगी। इसको यूँ समझना है, दुनिया तो एक ब्रांच ऑफिस है, हेड ऑफिस तो अल्लाह का दरबार है, जब वहाँ इज्जत मिलेगी तो दुनिया में नहीं मिलेगी। इसी तरह कोई अल्लाह के दरबार में मोहब्बत जब अल्लाह किसी बंदे से करेंगे, जैसे अल्लाह ने कुरान पाक में फरमाया इन्नल्लाह युहिब्बुल मुत्तकीन, मैं मोहब्बत करता हूँ मुत्तकीन से, तो जब अल्लाह मोहब्बत करे तो मखलूक मोहब्बत नहीं करेगी? जहाँ जाएगा लोग उससे मोहब्बत करेंगे। एक जगह अल्लाह ने एक हदीस शरीफ का खुलासा सुनने इरशाद फरमाया, मुत्तकी आदमी जहाँ जिस मुल्क जिस शहर में जाएगा अमन से रहेगा। किसी शहर किसी जगह कहीं पर भी चला जाए, रसूल अल्लाह सुन इरशाद फरमा रहे हैं अमन से रहेगा, क्योंकि ये खुदा के ऊपर फिदा हो गया। तो ये सारी मोहब्बतें इज्जतें सिर्फ अल्लाह की निस्बत की वजह से, अल्लाह से ताल्लुक़ की वजह से। अल्लाह, तो ये चीज़ कोशिश से हासिल नहीं होती भाई। इंसान एतराज़ उस वक्त करे जब कोई किसी ने ज़बरदस्ती कोई जंतर मंतर करके इज्जतें और मोहब्बतें हासिल की हो, ये तो एक अल्लाह की तरफ से चीज़ होती है। और अल्लाह वाले इसलिए नहीं करते कि हमें दुनियावी इज्जत मिले, उनकी नज़र में गाली, कोई गाली देगा वो भी बराबर है, कोई तारीफ़ करेगा वो भी बराबर है। और ममनून होना मशकूर होना होता है। हाँ, मिसाल के तौर पे हर इंसान को अपना पता होता है कि मैं माजी में पहले क्या था, क्या मेरे आमाल थे, क्या मेरे हरकतें थी। तो जब कोई अल्लाह वाला मिलता है और वो ताल्लुक़ कायम करता है, फिर उसके गुनाह छूटते हैं और फिर वो तकवा उसको नसीब होता है, फिर वो बादशरा बनता है, ज़ाहरी बातें गुनाहों से जब उसको बचता है, और फिर अल्लाह पाक जब उसको कोई मुकाम देखते हैं और फिर पर्दा गैब अल्लाह पाक हटा देते हैं बाज़ दफ़ा अपने क़ुर्ब के लिए, फिर रसूल अल्लाह सल्लम से ज़्यारतें होती हैं, सोते में अलग, जागते में अलग, फिर मुकाशफात के ज़रिए अल्लाह की ज़्यारतें शुरू हो जाती हैं, फिर आल और असहाब की ज़्यारतें होती हैं, वहाँ से हम कलामी का शर्फ़ हासिल होता है, फिर कशफुल क़ुबूर होता है। तब अल्लाह वाले अपनी कब्रों पर जाते हैं तो फिर कशफुल क़ुबूर होता है, ये तसव्वुफ़ में रूहानियत में कहा जाता है कब्रों का ज़ाहिर होना। फिर मुर्दों से बाज़ दफ़ा बातचीत भी हो जाती है अल्लाह के हुक्म से, वो अपना हाल बताते हैं, सलाम दुआ होती है, کتنے سب اولیاء اللہ جو اللہ والوں کی صحبت کے بعد اللہ نے ان کو وہ مقام دیا جب وہ سنہری جالیوں کے اوپر جاتے ہیں تو ان کو پردے ہٹے ہوئے نظر آتے ہیں. ہمیں تو عام سنہری, ہم جیسے عام لوگوں کو تو سنہری جالی نظر آتی ہیں, لیکن اللہ والے جاتے ہیں تو ان کو سنہری جالیوں کے پیچھے کے منظر مناظر ان کو نظر آتے ہیں. اعلیٰ اصحاب سے ان کی ملاقاتیں ہوتی ہیں, صحابہ سے بات چیت ہوتی ہے. ایک ہمارے پیر بھائی بھی ہیں, بزرگ بھی ہیں ماشاء اللہ, تو ان کے ذریعے سے پتہ چلا, انہوں نے خود تو نہیں بتائی تھی بات, جب وہ گئے تھے بھی عمرے پہ تو آپ صلی اللہ علیہ وسلم نے ان کو ارشاد فرمایا تم صبح کو 10 بجے آیا کرو ہمارے پاس ملاقات کے لیے. تو جب انسان کو یہ نفحات حاصل ہوں گے, مثال کے طور پہ وہ تو اللہ والے تھے لیکن ایک عام آدمی کی بات کر رہا ہوں, اس کو یہ سارے معاملات حاصل ہو جائیں گے اور اس کو اگر کوئی ایسا مقام ملے گا تو کیا وہ شیخ پر فدا نہیں ہوگا؟ کیا شیخ سے محبت نہیں کرے گا کہ اللہ نے میں کیا تھا اور کہاں سے کہاں اللہ نے پہنچا دیا مجھے؟ تو اس شیخ کا ممنون نہیں ہوگا, محبت نہیں کرے گا, ادب نہیں کرے گا, بس نہیں چلے گا میں اپنی جان ہی دے دوں اس شیخ کے پیچھے جس سے مجھے اللہ کا تعلق ملا. ساری بات سن, تو یہ شخصیت پرستی کہاں سے ہو گئی؟ یہ تو ممنون ہونا ہے. رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں کہ جو بندوں کا احسان نہیں مانتا, مشکور نہیں ہوتا, ممنون نہیں ہوتا, ان کو شکر گزاری نہیں کرتا, وہ اللہ کا بھی شکر گزار نہیں ہوتا. کون کہہ رہے ہیں؟ رسول اللہ صلی اللہ علیہ وسلم. تو یہاں آداب معاشرت سکھا رہے ہیں, یا رسول اللہ صلی اللہ علیہ وسلم ادب سکھا رہے ہیں کہ اللہ نے ہمیں بات کہلوائی ہے کہ کرنے والی ذات تو میری ہے, سب کچھ میں کرنے والا ہوں, لیکن جس وسیلے کے ذریعے تمہیں کوئی نعمت ملی ہو تو اس کو مت بھولنا, پہلے اس کا شکر ادا کرو, اور ایک بار دوسری حدیث شریف یہ بھی, ایک شخص کے اوپر اللہ کا عذاب ہوگا شر والے دن, اللہ فرمائیں گے کہ میں نے تجھے فلاں نعمت دی تھی فلاں انسان کے ذریعے سے, تو نے اس کا شکر ادا کیوں نہیں کیا, کیوں نہیں تو نے جگا کر اللہ کا, کیوں نہیں ممنون ہوا؟ تو وہ شخص کہے گا اللہ پاک مجھے معلوم نہیں تھا, میں تو یہ سمجھ رہا تھا آپ نے ہی دیے, بے شک سب کو اللہ رہا, سب کچھ کرنے والی بات تو میری ہے, انسان کی تھوڑی وہ اوقات ہے, لیکن ادب یہ تھا کہ جس وسیلے کے ذریعے میں تمہیں نعمت دے رہا ہوں پہلے تم اس کا مشکور ہوتے, تم اس کو ممنون ہوتے, اس کا احسان مانتے. یہ کہ اللہ پاک خود نعوذ باللہ شخصیت پرستی سکھا رہے ہیں. کیا کوئی اگر ماں کو محبت سے دیکھ رہا ہے کہ یہ وہ میری پیاری ماں ہے جس نے مجھے 9 مہینے پیٹ میں رکھا اور ولادت کی تکلیف کو برداشت کیا اور پھر اس نے 2 سال مجھے دودھ پلایا اور جب میں چھوٹا سا تھا ہفتہ تھا موتا تھا یہ ماں مجھے یہ سارا صفائی ستھرائی کرتی تھی یہاں تک کہ میں قابل ہوا, اور پھر اگر ماں کے وہ پیر دبائے گا اگر اس کے ماں کا ہاتھ چوم لے گا تو یہ شرک اور بدعت کر دیے کیا اس نے؟ لاہل و لاقوت اللہ بلا. تو یہ کوئی ہم یہ تھوڑی کہہ رہے ہیں ماں ہماری خدا بن گئی نعوذ باللہ, یا ماں کو ہم سجدہ کرنا شروع کر دیں گے. محبت, ادب, تعظیم اور ممنون ہونا ہوتا ہے مطلب. تو یہ چیز ہوتی ہیں, اس لیے شیخ الحدیث ذکریہ صاحب رحمۃ اللہ نے فضائل اعمال میں یہی ایک چیز لکھی ہوئی, ایک بہت ہی پیارا جملہ ہے کہ ابھی جتنا خانقاہ کے لوگوں کا اللہ والوں کا مذاق اڑانا ہو, ان کو برا بھلا کہنا ہو کہہ لو. اور پھر آگے فرماتے ہیں جب غبار چھٹے گا اور دھول مٹی بیٹھے گی, ابھی منظر نظر نہیں آ رہا دھول مٹی کی وجہ سے کیونکہ دنیا میں ہم زندہ رہ رہے ہیں, زندگی بھی چل رہی ہے, دارالعمل ہے, دارالجگہ بھی شروع نہیں ہوا, تو جب غبار چھٹے گا منظر صاف نظر آئے گا تو پھر تمہیں اس وقت معلوم ہوگا مذاق اڑانے والوں کہ تم گدھے پہ بیٹھے ہوئے تھے یا گھوڑے پہ, اور پھر تمہیں اس وقت معلوم ہوگا یہ خانقاہ میں آنے جانے والے لوگ اللہ والے لوگ کیا مزے لوٹ کے اور کیا چیز لوٹ کے چلے گئے دنیا سے, ابھی تمہیں پتہ نہیں چلے گا. یہ کون کہہ رہا ہے؟ شیخ الحدیث ذکریہ صاحب رحمۃ اللہ علیہ, اور حضرت الیاس صاحب بانی تبلیغ الیاس صاحب رحمۃ اللہ علیہ, حضرت ذکریہ صاحب شیخ الحدیث ذکریہ صاحب رحمۃ اللہ علیہ اللہ والے بھی تھے, بزرگ بھی تھے, بیت بھی یہ کرتے تھے, تبلیغ بھی یہ کرتے تھے, ان کے بھی مریدین تھے جو ان کی جوتیاں اٹھا اٹھائے پیچھے پیچھے پھرتے تھے. تو یہ اتنے بڑے بے عالم اور مفتی شیخ الحدیث خلاف شرع کام ہو تو منع کر دے, کیا کر رہے ہو یہ شخصیت پرستی کرتے ہو, میری جوتیوں کا ہاتھ کیسے لگایا؟ یہاں تک حضرت والا رحمۃ اللہ نے ارشاد فرمایا کہ جس کو میں نے خلافت دی ہے جن جن لوگوں کو, اور اگر دوران بیان انہوں نے اپنا نہیں کہہ رہے ایک اصول بتا رہے ہیں, کوئی اللہ والا کسی کو خلافت دے, کسی مرید کو شیخ بنا دے, اور پھر اس کے بعد دوران بیان وہ شیخ کے ملفوظات تو خوب بیان کرے لیکن یہ نہ بتائیے میرے شیخ کے ملفوظات ہیں, یعنی لوگوں کو تاثر یہ ملے یہ خود ان کے ذہن کی پیداوار ہے اور خوب واہ واہ لوٹ لے, اور یہ نہیں بولے بیان کے دوران نہ اپنا شیخ کا نام لے رہا ہے نہ یہ بول رہا ہے کہ جو کچھ بھی اللہ نے مجھے توفیق دی, جو آج میں بات کر رہا ہوں اور آپ لوگوں کو فائدہ ہو رہا ہے, یہ سب میرے اللہ پاک نے میرے شیخ کی برکت سے مجھے یہ ساری چیزیں عطا فرمائی ہیں. تو جو ممنون نہیں ہوگا اور یہ دوران بیان کو خلیفہ شیخ بھی یہ چیزیں نہیں کرے گا تو اس کے سلسلے میں برکت نہیں ہوگی, اس کے مریدین بھی اس سے محبت نہیں کریں گے بے وفائی کی وجہ سے. جو اپنے شیخ کے ساتھ مخلص نہیں ہے, جو اپنے شیخ کے ساتھ مفاد پرست ہے, تو پھر اس کے آگے کے جو لوگ ہوں گے مریدین وہ بھی اس کے بعد مفاد پرستی دکھائیں گے، وہ بھی اس سے محبت نہیں کریں گے، چاہے شیخ زندہ ہو یا دنیا سے جا چکا ہو. ادب محبت بڑی چیز ہوتی ہے، یہ حضرت فرماتے تھے یہ عاشقوں کا رفتہ ہے، یہ اتنا آسان اس رفتے کو نہ سمجھے، یہ وفا کا رفتہ ہے، محبت کا رفتہ ہے، صرف زندگی تک نہیں. ایک راز کی بات بھی آپ لوگوں کو بتاؤں، الحمدللہ میں حضرت کی لحد پہ روز اصالے صاحب تو کرتا ہی ہوں، لیکن مہینے میں ایک دفعہ جاتا ہوں حضرت کی لحد پہ، دونوں مشیدین کی، حضرت والا رحمۃ اللہ علیہ اور حضرت میر صاحب رحمۃ اللہ علیہ کی لحد کے اوپر لازمی جانا ہے مہینے میں ایک دفعہ. اگر ایک مہینے سے اوپر مجھے ہو جائے میں حاضری نہیں دوں تو میرا سارا سسٹم خراب ہونے لگتا ہے، میری دعائیں قبول نہیں ہوتی، میرے نوکری روزی روزگار دفتر میں معاملات خراب ہونے لگتے ہیں، میری عبادات فجر کی نماز خطرے میں پڑھنے لگتی ہیں، سارے معاملات الٹے پلٹے ہونے لگتے ہیں، پریشان ہو جاتا ہوں یا اللہ ہوا کیا، پھر توبہ استغفار کرتا ہوں، رجوع اللہ ہوتا ہوں، یا اللہ کیا خطا ہوا، اصلاح فرما دیتا کہ توبہ کر لوں، یا اللہ یہ سارا نظام الٹا پلٹا ہو رہا ہے، پھر کیا آتا ہے؟ ہاں بھائی یہ ساری چیزیں جو اللہ پاک نے عطا فرمائی ہیں، جس وسیلے کے ذریعے عطا فرمائی تھی ابھی تک حاضری نہیں، شرم نہیں آتی کہ شیخ دنیا سے چلے گئے تو کہانی ختم، بس اسی وقت توبہ استغفار کی، پھر فوراً بھاگتا ہوں قبرستان اور پھر رسالہ صاف کر کے آتا ہوں، الحمدللہ اگلے دن سے دوبارہ سیٹنگ بننا شروع ہو جاتی ہے. کیا اللہ پاک بھی شخصیت پرستی سکھا رہے ہیں؟ نعوذ باللہ، کیا مطلب ہے؟ یہ شخصیت پرستی نہیں ہے، یہ نہیں کہہ رہا اللہ پاک کہ نعوذ باللہ ایک خدا میں ہوں تو دوسرے خدا تمہارے شیخ ہیں، ادب سکھا رہے ہیں، تمیز سکھا رہے ہیں، وفا سکھا رہے ہیں کہ وفا کے ساتھ رہو، ممنونیت کے ساتھ رہو، احسان فراموش مت بنو، مفاد پرست مت بنو. یہ کہلاتی ہے آداب معاشرت، جس کے ساتھ رہو با وفا رہو، با خدا رہو، با حیا رہو. حضرت والا فرما دے تو شیخ کے احسانات کون چکا سکتا ہے؟ حضرت کا ایک اور شعر تھا کہ فیض مرشد سے اب رند بھی ہوئے شیخ حرم، فیض مرشد سے رند کہتے ہیں شرابیوں کو، یعنی فاسق فاجر لوگ، گناہگار لوگ، فیض مرشد سے رند بھی ہوئے اب شیخ حرم، کہ وہ تقوی اختیار نہیں کیا بلکہ شیخ حرم بن گئے، تقوی تو آ ہی ہے لیکن کیا دعوت اللہ کا کام کرنے لگے، داعی اللہ بن گئے، لوگوں کو دین کی طرف بلانے لگے، کیا مقام اللہ نے دے دیا، یہاں تک کہ بعض لوگ کتب ابدال تک بن گئے، پہلے بد کردار فاسق فاجر تھے، اللہ والوں کی برکت سے کیا مقام عطا فرمایا، کتب ابدال تک بن گئے بعض لوگ، پر شیخ نے خلافت بھی عطا فرما دی، بیانات ہونے لگے اور پھر دامت برکاتہم نام میں لگائے جا رہے ہیں، کہاں سے کہاں پہنچ گئے. تو اس بات کو حضرت والا ایک شعر میں فرماتے ہیں، فیض مرشد سے اب ہوئے رند بھی شیخ حرم، تیری رحمت ہے خاروں کا گلستان ہونا، اللہ تیری رحمت ہے، کل جیسے تو کانٹے تھے، تیری رحمت ہے خاروں کا گلستان ہونا، کل تو خار جیسے تھے، چپتے تھے، تکلیف کا باعث تھے، ایزار آسانی کا باعث تھے لوگوں کے لیے، لیکن آج تیری رحمت ہے خاروں کا گلستان، آج تو پھول بن گیا، خوشبو بکھیر رہے ہیں، جہاں جاتے ہیں خوشبو چھوڑ کر آتے ہیں، کیسے لوگ ہو گئے. تو یہ فیض مرشد کہلاتا ہے. اب جب کوئی کسی کو کچھ، لیکن وہی بات، کسی کو شیخ سے کچھ ملے گا وہی تو فدا ہوگا، وہی تو محبت کرے گا، یہ چیز ہوتی ہے. تو یہ صرف شیخ کے ساتھ نہیں ہے، ساری چیزیں جہاں جو بھی ہمارا محسن ہو، سب سے بڑے محسن ہوتے ہیں ہمارے والدین، اور سب سے بڑے محسن جو ہے محسن انسانیت آخر دو جہاں صلی اللہ علیہ وسلم، کہ نہیں تو ہم میں سے کوئی ہری رام ہوتا، کوئی گوپال ورما ہوتا، کوئی کچھ ہوتا، گلے گھوڑے کا، اور کہتے ہیں نا گائے گاؤں ماتا کا پیشاب پی رہے ہوتے، اشنان کرتے صبح اٹھ کے، نعوذ باللہ، سب بت پرست ہوتے. تو آپ سب سے ہمیں کیا پتا تھا اللہ کا، ہمیں کیا پہچان اللہ کی، ہمیں تو رسول اللہ سے سن نے بتایا. تو آپ اسلم سے بڑا ہمارا محسن کون ہوگا؟ تو آپ اسلم پر درود شریف بھیجنا، ادب سکھایا نا کہ رسول اللہ سے کیا محبت ہے، بھول گئے رسول اللہ صلی اللہ علیہ وسلم کے احسانات کو، انہوں نے ہماری خاطر دعائیں کی، خون بہایا، دندانے مبارک شہید ہوئے، ہر وقت غم تھا یا امتی، کبھی قربانی کر رہے تو کہہ رہے ہیں یہ ایک میری امت کی طرف سے، دوسرا جانور یہ میری طرف سے، دوسرا میری امت کی طرف سے، موت کا وقت آیا، وفات کا وقت آیا تو فکر ہو رہی ہے کہ یا اللہ میں کچھ موت کی نزا کی تکلیف محسوس کر رہا ہوں، اور آپ نے دعا پڑھی تھی کہ اللہ محمد کے اوپر سے صلی اللہ علیہ وسلم موت کی سختی کو آسان فرما، اور ایک پیالہ رکھا ہوا تھا پانی کا، اس میں ہر تھوڑی دیر بعد آپ سے ہاتھ ڈالا کرتے تھے اور اپنے چہرے پہ لگاتے تھے، اور پھر فرماتے تھے اللہ محمد کو موت کی سختی کو آسان فرما میرے اوپر سے، اور پھر کہا اللہ پاک میری امت کا کیا ہوگا، میں تو نبی ہوں، میرے ساتھ اتنا آسانی والا معاملہ ہے تو میری امت کا کیا ہوگا، کبھی نہیں بلایا آپ صلی اللہ علیہ وسلم. تو یہ جو آج امت کا کیا حال ہے کہ محبت کا بدلہ محبت سے نہیں دے رہی ہم لوگ، وفا کا بدلہ وفا سے نہیں دے رہا آپ صلی اللہ علیہ وسلم سے، तो मतलब अदब सिखाया कि वो दुरूद शरीफ पढ़ो, दुरूद व सलाम पढ़ो रोजाना, ये आसलम का हक है, सुन्नतों पे अमल करना, आसलम जो कुर्बानियाँ उठाई आसलम की मोहब्बत का हक है कि खाना डाइनिंग टेबल पे बैठ के हम ना खाएं। ईसाई और रसूल अल्लाह ने हमारे पीछे जाने तक दे दी और हम अंग्रेज़ और यहूद और नसारा के स्टाइल से बाहर नहीं निकल रहे, क्या हम रसूल अल्लाह से नजरें मिलाएंगे, क्या आँखें मिलाएंगे। इसलिए फिर आप सुन नाराज़गी को फरमा दिया, जो जिस कौम की मुशाबहत इख्तियार करेगा उसी के साथ उसका असर होगा कि मैं तो तुम्हें प्यारा लगा ही नहीं, मेरी मोहब्बत तो तुम्हारे दिलों में आई नहीं, तुम तो इन्हीं के नक्श कदम पे चलते हो, तो मेरे नक्श कदम पे तो चलते नहीं हो। यहाँ भी असलम आदाब वफा तो सिखा रहे हैं कि अदब तज़ीम तो सीखो, मोहब्बत का बदला मोहब्बत है, वफा का बदला वफा है, मोहब्बत का बदला नफरत नहीं है, बोझ नहीं है, ये सारी चीज़ें अदब के ज़िम्मे में आती हैं, इस तरफ तवज्जो देनी चाहिए। इसी तरह एक हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिसने किसी अल्लाह वाले से मोहब्बत करी, ताज़ीम करी, उसका अदब किया, गोया उसने अपने खुदाए बुजुर्ग को बढ़तर की ताज़ीम करी। बताइए किसी अल्लाह वाले की ताज़ीम को रसूल अल्लाह ने कहाँ तक मिला दिया, उसने अल्लाह की गोया ताज़ीम करी। अब इस पर लोगों को अश्काल होता है, बाबा हदीस शरीफ भी अश्काल होता है, क्या करें बारे में। इस पर एक मिसाल मशाइख ने ये दी है कि इस हदीस शरीफ को सम्मानते इस पर कोई इश्काल नहीं होता कि एक बार हजरत मूसा अलैहिस्सलाम को भी आप हदीस शरीफ आपलम की अल्लाह ने फरमाया मनकूल है कि एक बार अल्लाह पाक ने मूसा अलैहिस्सलाम को फरमाया कि अरे मूसा मैं बीमार था, तू मुझे देखने नहीं आया, फिर फरमाया मैं भूखा था और तूने मुझे खाना भी नहीं खिलाया। मूसा अलैहिस्सलाम हैरान होने का, अल्लाह पाक आप तो बीमार होने से पाक हैं, आप तो भूख और प्यास से पाक हैं, ये फिर मेरी बात समझ में नहीं आई। तो अल्लाह ने फरमाया मूसा मेरा फलां नेक बंदा मुकर्रब मेरा बंदा वो बीमार था, अगर तू उसकी वहाँ पे जाके खबरगिरी करता, इयादत करता, तो गोया ऐसा था जैसे तूने मेरी इयादत कर ली। अश्काल दूर हो रहा है नहीं हो रहा, मतलब क्या कि वहाँ मेरा खास कुर्ब पाता क्योंकि मेरा खास मुकर्रब बंदा था, तो गोया गोया का मतलब है गोया जहन में रखिएगा, ऐसा था जैसे तुमने मैं बीमार था और मेरी मिजाज कुर्सी कर ली तुमने, और फला मेरा एक बंदा भूखा था अगर तुम उसको खाना खिला देते तो गोया ऐसा था जैसे तुमने मुझे खाना खिला दिया। यहाँ अश्काल नहीं हो रहा, इसी तरह एक हदीस, लेकिन यहाँ अश्काल हो सकता है भाई किसी अल्लाह वाले की इज्जत ताज़ीम करी तो गोया ऐसा है जैसे उसने अल्लाह की ताज़ीम करी। भाई जब बात तो वही है, यूँ इस मिसाल से दूसरी हदीस से मिसाल समझ में आ गई होगी, तो ये चीज़ होती है। इसी तरह एक और हदीस शरीफ में ये हज़रत मौलाना शबली थानवी रहमतुल्लाह ने किताबों में लिखी हवालों के साथ ये हदीस शरीफ के जो शख्स अल्लाह से मिलने का मुश्ताक हो, जिसकी ख्वाहिश है मैं अल्लाह से मुलाकात करूं, तो वो किसी अल्लाह वाले से मुलाकात कर ले गोया अल्लाह से मुलाकात होगी। भाई हदीस शरीफ चल रही है, सूफियों की खानकई बातें नहीं चल रही, गुलू वाली आकाए दो जहाँ इमामुल अंबिया आप ने फरमाया। तो ये शख्सियत परस्ती के चक्कर में ऐसा ना हो कि दीन का मज़ा और दीन पे तकवा वकवा सब बर्बाद हो जाए और जहन्नम रसीद होना मिले। तौहीद अच्छी चीज़ है लेकिन हर चीज़ का एक मुकाम होता है, तो मुकाम को समझना चाहिए। तो इसी तरह हज़रत अबू बकर सद्दीक रज़ी अल्लाह ताला अन्हु आप की बारगाह में बैठे हुए थे, हल्का बना के और जगह कुछ तंग थी और सहाबा कराम बहुत थे काफ़ी, तो इतने में अचानक हज़रत अली करम जो तशरीफ़ लेकर आए। अब वो आके देखने लगे कि इतनी जगह भी नहीं थी, कहीं दूर भी बैठ जाते, तो हज़रत अबू बकर सद्दीक रज़ी अल्लाह ताला अन्हु देख के उनको खड़े हो गए अदब की वजह से और कहा आप यहाँ बैठिए, और अबू बकर सद्दीक रज़ी अल्लाह ताला अन्हु असलम के पास ही बैठते थे अक्सर। तो फिर हज़रत अली करम जब ने मना भी किया लेकिन उन्होंने ज़िद करी इसरार किए तो फिर वो बैठ गए। जब बैठे तो असलम खुश हो गए। अब जवाब सुनिए, फरमाया मुकाम वाले लोग ही मुकाम वाले लोगों को पहचानते हैं। ये लोग कह रहे हैं ना क्यों इज्जत मोहब्बत की जाती है, अल्फाज क्या आ रहे हैं इमामुल अंबिया आखिर तो जब लगे मुकाम वाले लोग ही मुकाम वाले लोगों को समझ सकते हैं। मुकामात को समझे, रोशनी और अंधेरा बराबर नहीं हो सकता, सच और झूठ बराबर नहीं हो सकता, मोमिन और काफिर बराबर नहीं हो सकता, एक आम फासिक गुनाहगार आदमी मुत्तकी का जो मुकाम होता है वो बराबर नहीं हो सकता। इस हिसाब से अल्लाह की तरफ से जो फैसिलिटीज़ होती हैं मुख्तलिफ होंगी मुख्तलिफ लोगों के साथ आमाल की बसूरत। ये बुरा मानने वाली बात नहीं होती, हक को तस्लीम करना चाहिए। अगर किसी को एतराज़ है भाई वो भी अल्लाह वाला बन जाए तकवा अख्तियार करे इंशाल्लाह उसको भी सारे ऐसे मज़े आएंगे। जल क्यों रहे हो, हसद क्यों कर रहे हो, उल्टी सीधी बातें क्यों करते हो, हराम काम छोड़ो अल्लाह तुम्हें भी बुलंदी अता फरमा देंगे दोनों जहाँ में, लेकिन बुलंदी हासिल करने की नियमत करना लेकिन ज़िल्लत मिलेगी दोनों जहाँ में। अल्लाह की रजा के लिए करना, इज़्ज़त के लिए नहीं करना, रब्बुल इज़्ज़त के लिए करना जो करना। بعض دفعہ آزمائشیں بھی آ جاتی ہیں, عزت نہیں ملتی, ڈائریکٹ پھانسی گارڈ ملتا ہے, یہ بھی ہوتا ہے. ہر ولی کے ساتھ ایسا معاملہ نہیں ہے, سب کے الگ الگ معاملات ہوتے ہیں. کسی کو صرف ذلت ملے گی, اللہ کا مقرب ہے خاص ہے, لیکن آزمائش آ گئی, گردن اڑا دی گئی اس کی, اور برا الزام لگا کے, گندا الزام لگا کے ذلت بھی ملی اور اللہ پر فدا ہو گیا, ختم. اللہ جانتا ہے اس کے راز, لازمی جز نہیں یہ. ایک واقعہ حضرت منصور حلاج رحمۃ اللہ علیہ کا تھا, وہ یہی بات, یہی تو فتنہ ہوا تھا. منصور حلاج رحمۃ اللہ علیہ یہ جرس کی طرف چلے گئے تھے, اور ان کے بارے میں کتابوں میں لکھا ہی, اپنے شیخ سے ملاقات کم کرنے لگے تھے, جو اللہ کا جو معاملات ان کے ساتھ کچھ گڑبڑ والے ہوئے تھے, کیونکہ اللہ نے ان کو بہت اونچا مقام عطا فرما دیا تھا. لیکن کیا ہوا تھا, کسی وجہ سے وہ شیخ سے, حضرت جنید بغدادی رحمۃ اللہ کے یا شبلی رحمۃ اللہ کے غالباً مریدوں میں سے تھے, تو ایک دفعہ یہ کہیں جا رہے تھے, آسمان سے تجلی اللہ کی ظاہر ہوئی اور ارشاد فرمایا اللہ پاک نے, منصور ان الحق ان الحق, میں تمہارا رب ہوں. اب اللہ کی آواز کیسی حسین, کیسی پیاری ہوئی, کیفیت تاری ہوئی, جذب میں چلے گئے اور بار بار یہ ریپیٹ کرنے لگے, ان الحق ان الحق ان الحق, میں خدا ہوں میں خدا ہوں میں خدا ہوں. اب لوگوں کو کیا پتا کہ بھائی یہ اللہ نے جو بات فرمائی ہے یہ وہ ریپیٹ کر رہے ہیں, ان پہ حالت جذب میں چلے گئی ہے. اب لوگ سمجھ رہے ہیں یار یہ تو اپنے آپ کو خدا کہہ رہے ہیں نعوذ باللہ. تو پھر وقت کا جو قاضی تھا اس نے ان کو بلایا سمجھایا, لیکن ان کا دماغ جو یہی کہہ جا رہا ہے انالحق انالحق, وہ سمجھایا منصور باز آ جا جان سے جائے گا, انہوں نے کہا کوئی پرواہ نہیں انالحق انالحق انالحق. اب اپنے آپ کو تھوڑی خدا کہہ رہے تھے, اب لوگوں کو کیا پتا یہ پیچھے واقعہ کیا ہوا. بدگمان پھر لوگ ہو گئے, پھر ان کے جو مریدین تھے وہ جو ان کے سچے چاہنے والے تھے ان کی بھی حالت کچھ بگڑنے لگی, انہوں نے کہا شاید یہی کچھ بن گئے, اپنے آپ کو انالحق یہ جانتے تھے, سچے جھوٹ نہیں بولتے, لیکن مریدوں کو بھی نہیں پتا پس پردہ واقعہ کیا ہے. تو امت کچھ گمراہ ہونے لگی ان کے اس بات سے, تو علماء کرام کا ایک پینل بیٹھا, انہوں نے کہا بھائی کیا کریں, یہ تو برباد کر رہے ہیں لوگوں کو اور سمجھ بھی نہیں رہا بات کو. تو پھر وقت کے جو فیصلہ یہ دیا بڑے مفتی اعظم نے کہ ان کو سب کے سامنے ان کی گردن اڑاؤ, ان کی گردن اڑاؤ. پھر اس کے بعد ان کی گردن اڑا دی گئی, جب ان کی گردن اڑی, جب خون کا فوارہ نکلا تو ایک ایک قطرے سے نکل رہا تھا ان الحق ان الحق ان الحق آواز. لوگ پریشان اور مجمع اور زیادہ وہ ان کا عاشق ہو گیا کہ لوگ کاٹ لو ان کی گردن, خون کے ایک قطرے میں سے آواز آ رہی ہے ان الحق ان الحق. انہوں نے کہا کیا کریں, تو قاضی جلال میں آ گئے, انہوں نے کہا ان کو زندہ ان کو جلا دو, ان کی ڈیڈ باڈی کو ان کو جلا دیا پورا. اب جلا دیا تو اس میں سے آوازیں آ رہی ہیں جلے ہوئے جسم سے ان الحق ان الحق. پھر انہوں نے کہا بھائی جلا کے ان کی راگ کو دریا میں بہا دو, پھر ایک جگہ لے کے اور ہندوؤں کی طرح راگ کو بکھیرتے دریا میں, وہاں ان کی راگ کو بکھیر دیا گیا. پھر اس راگ کے اوپر سے آواز آنے لگی ان الحق ان الحق. پھر اس کے بعد قاضی وقت اٹھا, وہ بھی اللہ والے دور کوڑا لیا اور ڈانٹ کے گیا کہ منصور باف آ جا, تیرے اس حرکت کی وجہ سے امت برباد ہو رہی ہے, گناہگار ہو رہی ہے, لوگ شرک اور بدعت میں نہ پڑ جائیں, برباد نہ ہو جائے, تجھے اللہ کا واسطہ باز, اور زور سے پانی کے اوپر کوڑا مارا اور پھر وہ آواز دب گئی, پھر ختم ہوئی, اس کے بعد نہیں اٹھی. کیا تھا وہ حالت جذب میں چلے گئے تھے, وہ اللہ نے جو ان کو انالحق کہا تھا اس کا نشہ, اس کا مزہ, اس کی لذت ایسی تھی تو ان کو مزہ آتا تھا وہ الفاظ ریپیٹ کرتے ہوئے. نعوذ باللہ, اپنے آپ کو تھوڑی کہہ رہے تھے, اپنے آپ کو خدا تھوڑی کہہ رہے تھے, لیکن ان کا دماغ جو تھا تھوڑا سا تجلی کو برداشت نہیں کر پایا. تو یہ اللہ والوں کے معاملات ہوتے ہیں. کچھ نقطے تھے میں نے کہا یہ رہ نہ جائیں. مقام کے معاملات ہوتے ہیں, جیسے آپ سب نے ارشاد فرمایا کہ میرے جو صحابہ ہوتے ہیں, اگر میرے ایک ادنا درجہ کا کوئی صحابی اگر ایک مد یعنی ایک مٹھی اگر کوئی صدقہ کرے تو بعد میں آنے والے لوگ اگر احد پہاڑ کے برابر بھی صدقہ کر دیں تو میرے ادنا صحابی کے مقام تک نہیں پہنچ سکتے جس نے ایک مٹھی صدقہ کیا. بعد میں احد پہاڑ کے برابر بھی اگر صدقہ کر دیں, سونے کے پہاڑ بھی اگر, وہ ایک مٹھی جو میرے صحابہ نے کی ہے وہاں تک نہیں پہنچ سکتے. کون کہہ رہا آپ صلی اللہ علیہ وسلم, یہاں کوانٹیٹی کی بات نہیں ہو رہی, یہاں مقام کی بات سمجھائی جا رہی ہے کہ دیکھو میرے صحابہ کا یہ مقام ہے. تو مقاموں کو سمجھنا چاہیے, سب کے الگ الگ مقام ہوتے ہیں. یہ اللہ رب العالمین نے قرآن پاک میں اعلان فرمائے کہ ہم اب مقرب بناتے ہیں اپنے خاص لوگوں کو, مقرب بنانے کا لفظ ہے اللہ پاک نے. تو سب کے الگ الگ درجات, الگ الگ سب کے مقامات ہوتے ہیں. ہاں اس میں غلو نہیں کرنا چاہیے, اس میں کوئی ایسی بات نہیں کرنا چاہیے جو وہ کفر اور شرک سے مزین ہو. اسی طرح آپ اصل میں یہ بھی ارشاد فرمائے کہ جو شخص میرے کسی ولی سے بغض رکھتا ہے, دشمنی کرتا ہے, میرا اس کے خلاف اعلان جنگ ہے. ولی کا نام لے رہے ہیں اپنے خاص کو, یہ نہیں کہا جو میرے کسی بندہ مومن کے ساتھ یا کسی بھی انسان کے ساتھ कोई दोस्त रखता है तो मेरा ऐलान जंग, या अल्लाह ने भी दर्जा बंदी कर दी भाई, कि अल्लाह पाक भी नौज़ बिल्लाह की शख्सियत परस्ती, जो हदीस शरीफ भी अल्लाह का कहा है, क्योंकि हदीस मुबारक जो आप ने जो बयान फरमाई है, अल्लाह ने कुरान पाक में इरशाद फरमाया मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अपनी नफसानी ख्वाहिशात की वजह से कुछ नहीं बोलते, वो वही बोलते जो मैंने उनको वही की हुई होती। तो हदीस भी दर हकीकत अल्लाह पाक की तरफ से अलका की भी चीज़ें होती हैं मुख्तलिफ शक्लों में। तो यहाँ अल्लाह पाक कहलवा रहे हैं कि अल्लाह पाक ने बात कहलवाई है, जो मेरे किसी वली से बुग्ज रखेगा, दुश्मनी रखेगा, मेरा ऐलान जंग है उसके खिलाफ। ऐलान जंग का मतलब है बंदा बंदो के उसका मौत के वक्त जो तंग करता है अल्लाह के वलियों को, बुग्ज रखता है, तो अल्लाह फरमा रहे हैं ऐलान जंग। ऐलान जंग का मुफस्सरीन फरमाते हैं मौत के वक्त उसका ईमान सल्ब कर लेते हैं, अल्लाह पाक कुफूर पर मौत उसकी आती है, ये है ऐलान जंग। तो ये अल्लाह ने स्पेसिफिक क्यों किया, खास लोगों के लिए क्यों कहा, वलियों के लिए क्यों कहा, क्यों? ये अल्लाह पर फिदा होने वाले लोग होते हैं। आपके आप किसी कंपनी में बॉस हो और कोई आपका अंडर में काम करने वाला वो एक्स्ट्रा आपका काम करता हो, बहुत मोहब्बत करता हो आपसे और सारे काम आपके बेहतरीन तरीके से करते हो, कभी शिकायत का मौका ना देता हो, तो कभी कोई आपसे बात करेगा तो आप क्या उसको मना कर देंगे, कोई हाजत के लिए बोलेगा तो? दूसरे लोग आपकी ना सुनते हो तो दूसरे लोगों के साथ रवैया, आप तनख्वाह तो आप सबको बराबर देंगे, लेकिन उसके साथ आप स्पेशल ट्रीटमेंट रखेंगे, क्योंकि उसका मामला आपके साथ कुछ और है। यही मामला अल्लाह का भी है, अल्लाह देखते हैं कौन बंदा उस पर कितना फिदा होता है। तजल्ली हर एक दिल की अख्तर अलग है, तजल्ली हर एक दिल की अख्तर अलग है, मेहरबानियाँ वैसी जैसी कुर्बानियाँ हैं, मेहरबानियाँ वैसी जैसी कुर्बानियाँ हैं। तो जैसी जो अल्लाह की लिए कुर्बानियाँ पेश करता है वैसे अल्लाह पाक उस पर मेहरबानियाँ फरमाते हैं। बस तो फिक्र की क्या बात है, टेंशन वाली क्या बात है, कि बस हम अल्लाह वाले बनने की कोशिश करें तो वो सारी चीज़ें हमें भी इंशाल्लाह हासिल हो जाएंगी। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल विदा में ख़ास तौर पे फरमाया था, किसी अरबी को अजमी पर, किसी अजमी को अरबी पे, किसी गोरे को काले पर, किसी पर कोई फजीलत नहीं है, फजीलत वाला वो है, अफजल वो है, फजीलत अफजल से बना है, आला मुकाम अफजल उसको हासिल है, फजीलत उसको हासिल है, यानी ऊपर वो रहेगा जो तकवे से रहेगा। अब ये कोई शख्सियत परस्ती की बात नहीं, ये बताया जा रहा है कि तकवे की हम लोग अहमियत को समझें। इसी तरह उसने ये भी फरमाया बंदे मोमिन की फिरासत से डरो, अल्लाह के नूर से देखता है। अब उसका देखना और हमारा देखना, ज़मीन आसमान का फर्क होता है, हम तो आम अपनी आंखों से देखते हैं, अल्लाह वाले जब देखते हैं तो रसूल अल्लाह फरमा रहे हैं अल्लाह के नूर से देखते हैं, अल्लाह वाले बंदा मोमिन की फिरासत से डरो अल्लाह के नूर से देखता है। और इसी तरह आप सल्लम ने कदीस शरीफ बयान फरमाई कि जो अल्लाह वाले लोग होते हैं, बाग अल्लाह के ऐसे नेक मुत्तकी अल्लाह वाले मखसूस बंदे होते हैं, अगर वो किसी बात पर कसम उठा लेते हैं तो अल्लाह उनकी कसम को पूरा करता है। कसम वो उठा रहे हैं, पूरी कौन कर रहा है? अल्लाह पाक। लेकिन क्या फरमा रहे हैं, हर एक मुसलमान को नहीं कह रहे आप सल्लल्लाहु अलैहि वसल्लम, कह रहे हैं कुछ 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 लफ्ज़ कुछ अल्लाह वाले कुछ लोग ऐसे हैं, सब नहीं, कि कसम उठाए तो अल्लाह उनकी कब्र को उनकी कसम को पूरा करता है। वजह वही बात है कि पीछे कोई मेहनत है, मेहनत खून अरमा, खून अरमा, तकवे से रहना, अल्लाह को राजी रखना, अल्लाह के लिए मसाइब को बर्दाश्त कर लेना, दूसरी चीज़ें, तो भाई वो कैसे बराबर हो सकते हैं आम लोगों के? तो फिर उनका मामला भी स्पेशल होगा अल्लाह के मामला की तरफ से। इसी तरह भाई जो गलत चीज़ें हैं खानकाहों में और जो होती हैं वो अक्सर जाली पीरों में होती हैं, तो उससे भी बचना चाहिए, वो भी कुछ जिक्र कर दूँ। गलत चीज़ें जो अक्सर जाली पीरों में होती हैं, जाली खानकाहों में, जैसे कब्रों को सजदा करवाना, जैसे बाज़ मशायख होते हैं वो अपने मुरीदों को लेके जाते हैं और कहते हैं कब्र को सजदा करो, ये हराम है ना, ये है शख्सियत परस्ती, ये है हराम, ये है शिर्क, खुला शिर्क। इसी तरह कब्र के साथ तवाफ़ करवाते हैं, खुद भी मुरीदीन जाते हैं और बाकायदा शेख की सरपरस्ती में भी जाते हैं, और फिर उस सात तवाफ़ जिस तरह काबतुल्ला शरीफ के होते हैं वो फिर वो लगवाए जाते हैं। और ये बाज़ अल्फाज ऐसे होते हैं, ये भी शिर्कीय जुमले होते हैं, कि ये कहना कि हजरत बस ऊपर अल्लाह है नीचे आप हैं, ये शिर्कीय जुमला है, ऐसी बात नहीं करनी चाहिए भाई। ऊपर भी अल्लाह है, नीचे भी अल्लाह है, सब कुछ अल्लाह ही अल्लाह है, हाँ बस अल्लाह की सारे काम अल्लाह बनाते हैं, दुनिया और आखिरत के सारी तौफीकात सब कुछ अल्लाह की बात करने वाली है, बस अल्लाह पाक वसीला बना देते हैं किसी को, जैसे ज़िंदगी अल्लाह देते हैं लेकिन वसीला डॉक्टर को बना देते हैं, क्या डॉक्टर ज़िंदगी देता है? नहीं। इसी तरह मौत तो अल्लाह देते हैं, मौत भी अल्लाह देते हैं, वसीला डॉक्टर को बना देते हैं, गलत इंजेक्शन ठोक देता है वो, है ना, तो मौत का वसीला बन जाता है, तो हुक्म तो अल्लाह का चलता है, वसीले बनते हैं, ये चीज़ जहन में रखनी चाहिए। इसी तरह हजरत वाले रहमतुल्लाह नाराज़ होते थे, अगर कोई हजरत के पास अक्सर लोग बादब आते थे, वो इस तरह से नाफ के ऊपर दोनों हाथ बांध के खड़े होते थे जैसे नमाज में, तो हजरत नाराज़ होते थे, फरमाया कि जिस तरह अल्लाह के सामने खड़े होते हो इस तरह मेरे सामने मत खड़े हो करो, हाथ खुद दोनों खोल के खड़े हो, सबसे बड़ा हक अल्लाह का है। ये होते हैं सच्चे अल्लाह वाले। कोई अल्लाह वाला कोई गलत चीज़ देखेगा तो खुद इसलाह करेगा, वो पागल थोड़ी है, कोई दो नंबर थोड़ी है। वो खिलाफ शरा कोई हरकत देखते हैं किसी में गुलू हो रहा है तो शेख सच्चा अल्लाह वाला को टोक देगा नहीं, क्योंकि शेख को भी पता है कि अगर मेरे मुरीदीन गलत चीज़ अगर करते रहे तो फिर मेरी पकड़ हो जाएगी अल्लाह की तरफ से कि तुमने उनको रोका क्यों नहीं। इसी तरह मदद के लिए, दुआ के लिए बराह रास्त जिंदा या फौत शुदा औलिया को पुकारना, ये भी बड़ा ख़तरनाक शिरकी चीज़ है। जैसे ऐसे लोग मैंने देखे, ये सुनी सुनाई बात नहीं बता रहा, अपनी आंखों से देखे कानों से सुना, उन्होंने बाकायदा बुज़ुर्गों का नाम लेके कहा कि या फना फला मदद, ये खुला शिरक है। इसी तरह जिंदा वलियों को उन्होंने बराह रास्त पुकारा कि हमारी मदद कीजिए, ये हराम है, खुला शिरक है। जबकि अदब क्या है, तरीक़ा क्या है कुरान और सुन्नत से, कि मुखातिब अल्लाह से होना है, कोई भी मसला मुखातिब अल्लाह रब्बुल आलमीन से होना है। फिर उसके बाद अल्लाह से मुखातिब होने के बाद अल्लाह से हाजत बयान करने का, अल्लाह पाक से ये कहें, अल्लाह पाक मैं तुझे सबसे बड़ा वसीला जो कायनात का भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तुझे वसीला देता हूँ, रसूल अल्लाह सल्लम का, अहले बैत का, शहीदान करबला का, सहाबा का, ताबईन, बुज़ुर्गान दीन, औली अल्लाह का, और अल्लाह जो मेरे शेख गुजरे और मेरे सिलसिले के जो औली अल्लाह गुजरे, अल्लाह पाक सिलसिले के बुज़ुर्गों का वास्ता अल्लाह मेरा ये काम कर दे, मेरी परेशानी को दूर फरमा दे। ये अदब, ये है तरीक़ा, ये है सुन्नत से जैसे साबित वसीला देना, मुखातिब अल्लाह से होना है। गलत लोग जो इतना ज़्यादा लोग बह गए कि उन्होंने अल्लाह को पुकारा, अल्लाह से मदद छोड़ दी, बराह रास्त मज़ारों से पुकारा जा रहा है, बराह रास्त जो फौत शुदा औलिया अल्लाह उनसे पुकारा जा रहा है। अरे जिनको तुम पुकारो उनकी तालीमात तो पढ़ो, उनकी किताब तो कोई पढ़ो, अगर उनको पता चल जाए वो तलवारें लेके तुम्हें मारना शुरू कर देगा, भाई ये कहा था मैंने, क्या कर रहे हो, ये मेरी तो तालीमात ही नहीं थी, ये तुम क्या कर रहे हो मेरे साथ। जितने अम्बिया कराम सवा लाख आए, जितने भी औलिया अल्लाह क़यामत आते रहेंगे, सब ने एक ही दावत थी कि गैर अल्लाह को छोड़ो, अल्लाह से ताल्लुक मजबूत करो, शिरक छोड़ो, अल्लाह से जुड़ो। इसके अलावा कोई तालीम तो बता दी है हज़रत आदम अलैहिस्सलाम से लेकर रसूल अल्लाह तक, सब ने यही कहा कि शिरक छोड़ो, बुत परस्ती छोड़ो, एक अल्लाह को मजबूत पकड़ लो। सब ने यही कहा कुलु ला इलाहा इल्लल्लाह, यही तो तालीम है। हाँ वसीला है, नबियों का वसीला होता है और अल्लाह वालों का वसीला होता है, वसीले से कौन मना कर रहे हैं, वसीले से मोहब्बत करें, अदब करें, सब कुछ करें, लेकिन मुखातिब अल्लाह से होना है। इसी तरह एक वक्त था बगदाद में, ये तकरीबन 300-400 साल पहले वहाँ का तसव्वुफ़ बहुत बिगड़ गया था, तो आज भी बताते हैं तुर्की में ये पीरी मुरीदी तसव्वुफ़ बहुत है, तो वहाँ बड़ी बिगड़ी हुई शक्ल है तसव्वुफ़ की, शिर्क और बिदअत से मुबय्यन। तो बगदाद में 300-400 साल पहले ये अकीदा था कि नऊज़ुबिल्लाह के शेख के अंदर अल्लाह का जो वली होता है उसकी जिस्म के अंदर उसके अंदर अल्लाह की ज़ात हुलूल कर जाती है, ये खुला शिर्क है, हराम है ऐसा अकीदा रखना। भाई और बात ये बहक जाते हैं लोग, भाई क़ुर्ब हासिल होना अलग चीज़ होती है और अल्लाह की बात हुलूल कर जाना नऊज़ बिल्लाह ये बिल्कुल अलग चीज़ है। बस क़ुर्ब होता है अल्लाह वालों को, कुरान और हदीस से ये साबित है, हुलूल कर जाना ये तो बड़ी ख़तरनाक अकीदा है, तो उससे अल्लाह पाक की हिफाज़त फरमाए। इसी तरह बहुत से लोग कहते हैं यार वो मेरे शेख है ना, मुझे मौत का डर ही नहीं है, हमने तो सब कुछ अपने शेख के ऊपर छोड़ दिया है। वो ये लोग मिले बताया, कह रहे हैं नहीं हमारे शेख साहब है ना पीर साहब, वो हम लोग जाते ना कब्र में मरेंगे हम लोग, तो हम लोग जवाब नहीं देंगे, हमारी तरफ से पीर साहब जवाब देंगे मुनकर नकीर को। बताएँ लाहौल वाला खुआ हज़रत बीबी फातिमा रज़ी अल्लाह ताला अन्हु को जो असलम की प्यारी लखते जिगर बेटी थी है, जिनकी ये कायनात बनी असलम की, उनकी लखते जिगर, वो उनका क्या मुकाम, क्या उनका मुकाम होगा हम तस्वुर नहीं कर सकते, क्या उनका तकवा होगा। उनको तो असलम ये नसीहत फरमा रहे हैं मेरी प्यारी बेटी लखते जिगर फातिमा, इस खाली सोच में ध्यान में मत रहना कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे अब्बा हैं तो तुम्हारा काम बन जाएगा, सजदों की कसरत रखना। आज जो है वो जाली पीर कहते हैं फिक्र नहीं करो, बाकायदा ये मशहूर है, एक पीर है बड़ा मशहूर, उसने मुरीदों को कहा है फिक्र मत करना, किसी का इंतकाल हो जाए कब्र में उनका न किया तो बोल देना, मेरा नाम लेके बोलना मैं फना फना का मुरीद हूँ, चले जाएंगे वापस। तो ये कहलाती है जाली पीरी मुरीदी, जहालत, जहालत से मुफ़य्यन। तो अल्लाह माफ़ करे फिर वो ऐसे पीर साहब और मुरीदीन ये सब एक ही जगह जमा होंगे, अल्लाह हिदायत दे हिफाजत फरमाए। इसी तरह अल्लाह के वलियों को मुख्तारे कुल लोग समझ लेते हैं, मुख्तारे कुल समझना हराम है, मुख्तारे कुल सिर्फ अल्लाह की बात है, उनको हर चीज़ में तसर्रुफ़ का हासिल नहीं होता, और अल्लाह के जो वली होते हैं वो भी अल्लाह के हुक्म के पाबंद होते हैं,
जब पाकिस्तान इंडिया के जो हालात ख़राब थे, हिंदुस्तान जब एक था और कत्लो गारतगरी बहुत मची हुई थी, तो उलमा और मशायख और अल्लाह वालों के पास आके कुछ लोगों ने रोते हुए कहा कि हज़रत अल्लाह वालों को तो हमने सुना बहुत मुकाम होता है, आप देख रहे हैं इतनी लाशें गिर रही हैं, इज्जतें लुट रही हैं, इस वक्त अल्लाह वाले क्या कर रहे हैं, कहाँ है उनका किरदार, कुछ उनकी करामतें हमने पढ़ी हैं। तो एक बुज़ुर्ग ने फिर आए कि अल्लाह के वली थे, उनकी आंखों में आंसू आ गए, उन्होंने फिर जेब से तस्बीह निकाली, कहने लगे एक तस्बीह घुमाने की देर है पूरा हिंदुस्तान का तख्ता उल्टा हुआ होगा, एक तस्बीह घुमानी है बस, लेकिन क्या करें मजबूरी है जब ऊपर से हुकुमी ये कि खामोश रहो। क्या मतलब कि मजबूरी है ऊपर से हुकुमी है ये कि मत आओ, जब अल्लाह की तरफ से बाव ऐसे तकदीरी मामलात होते हैं जिसमें खामोशी अख्तियार करनी पड़ती है, उसमें ना कोई वली कुछ कर सकता है ना कोई नबी कुछ कर सकता है, जो होना है वो होकर रहेगा, क्योंकि वही बात मुख्तारे को अल्लाह है, बाव चीज़ों में अख्तियार दिया अल्लाह ने, दे दिया अख्तियार, करो दुआएं, हमारी मर्जी हुई तो कबूल करेंगे, नहीं मर्जी हुई तो नहीं कबूल करेंगे, तुम दुआ मांग लो। करबला का वाक़ था, आप असलम के प्यारे लखते जिगर नवास रसूल, क्या आप असलम दुआ नहीं कर सकते थे, बताइए है ना कैसी बात है ये, आप असलम से बड़ा किसका मुकाम होगा मखलूक में, जिनकी नहीं कायनात बनी उनकी औलादे उनके बेटे, और बचपन में इत्तला दे दी गई थी ऐसा सा इनके साथ होगा। खुद इमाम हुसैन रजी अल्लाह को मालूम था, कितने लोगों ने कहा मदीना से चले वापस पलट जाइए, दुश्मनी दुश्मन है वहाँ पर, आपका जिंदा बचना मुश्किल है, क्या उनको नहीं पता था, एक वली को तो कश फिलाम हो जाए उनकी विलायत का क्या आलम होगा, उनको नहीं पता होगा, उनको भी पता था कि हुक्म यही है कि मुझे शहीद होना है, करबला में जाना है, नहीं टले वापस पहुंच गए। क्या मतलब कि कितने ही कोई ऊंचे मुकाम का क्यों ना हो, तौहीद तौहीद होती है, होगा वही जो अल्लाह पाक चाहते हैं, बाज़ दफ़ा अल्लाह पाक सुन लेते हैं बाज़ दफ़ा नहीं सुनते, जो अल्लाह की मर्जी होगी वो होगा, बस हमारा काम है सिर्फ भीख मांगना, या यहुन्नास अंतुमुल फुकरा इलल्लाह, अल्लाह ने कुरान पाक में इरशाद फरमाया मुसलमानों को नहीं कह रहे अन्नास का लफ्ज़ इस्तेमाल किया, या यहुन्नास ए दुनिया भर के इंसानों तुम सब के सब मेरे दर के फ़कीर हो, अल्लाह ने हमारा नाम फ़कीर रखा है कि तुम सब के सब मेरे दर के फ़कीर हो, यानी मुझसे भीख मांगो, बस हमारा काम है भीख मांगना, सुनना ना सुनना उनका काम है, अक्सर तो सुनते ही हैं वो, सही ना, किसी की कम सुनते हैं किसी की ज़्यादा सुनते हैं, अल्लाह वालों की ज़्यादा सुनते हैं तकवे की वजह से, सही ना, लेकिन महरूम किसी को नहीं रखते, तो गुनाहगार भी अगर रो के आंसू से दुआ मांगेगा तो अर्श के पाए हिला देगा, उसकी भी दुआ कबूल होगी इंशाल्लाह। इसी तरह उनको आलिमुल गैब नहीं समझना चाहिए, बहुत अहम नुक्ता है आखिरी, कि बहुत से लोग मेरे अजीज़ थे जब हज़रत वाला रहमतुल्लाह हयात थे, तो उन्होंने कहा भाई आपके हज़रत का मैंने बहुत नाम सुना है, मेरी ख्वाहिश भी मैं उनसे मिलूँ मुलाकात कर लूँ, कि मुझे डर लगता है कि मेरे अंदर से मेरे बड़े ख़तरनाक गुना है, किसी को नहीं पता, अब अल्लाह वालों को सब पता चल जाता है, मैं उनके सामने जाके खड़ा हूँगा वो क्या सोचेंगे मेरे बारे में, इसलिए नहीं जाता। मैंने उनका इश्कार मैंने हज़रत को पेश कर दिया, तो हज़रत वाला मुस्कुराए और कहने लगे उनको मेरी तरफ से ही जवाब दे देना, ये आवाम में बड़ा मकबूल और मशहूर ये फ़लसफ़ा फैला हुआ है, और अक्सर मैं भी सुनता रहता हूँ कि शेख को सब पता है, अल्लाह के वलियों को सब पता है, फरमाया जाहिलाना अकीदा है, ऐसे ऐसा कुछ नहीं, ऐसा कुछ भी नहीं है, आलिमुल गैब सिर्फ अल्लाह रब्बुल आलमीन की बात की बात होती है जिसको गैब का पता है, ये कह कर उनको बोले अपना अकीदा दुरुस्त रखें, और फिर थोड़ी देर चुप रहने का इरशाद फरमाया मुस्कुरा के, हाँ वो अलग बात है अल्लाह इसलाह के लिए अल्लाह के किसी वली को इसलाह के लिए कोई बात मुनकशिफ फरमा दे किसी को, अकीदा अलग दुरुस्त किया और जहाँ जो गुंजाइश थी बता दिया, बाद दफ़ा डॉक्टर भी तो बता देता बगैर टेस्ट के, ये आपके चेहरे से लग रहा है कि आपको पी लिया हुआ है, क्या उसको आलिमुल गैब हो गया, उसका इल्म है, एक अल्लाह वालों को फिरासत भी होती है, हर चीज़ का ताल्लुक इल्म गैब से नहीं होता, हाँ कश इल्हाम होता है अल्लाह वालों को, जिससे कुछ चीज़ें अल्लाह पाक जब चाहते हैं वो ज़ाहिर फरमा देते हैं, लेकिन उनका मतलब ये नहीं है वो हर वक्त 24 घंटे को गैब खुला हुआ नऊज़ुबिल्लाह, तो इस तरह के अकीदे रखना शरण जायज़ नहीं है, तो एतदाल में सारी चीज़ें होनी चाहिए। अल्लाह रब्बुल आलमीन सब बातों को समझने की तौफीक अता फरमाए और हम सबको शख्सियत परस्ती से बचाए, खुदा परस्ती अता फरमाए, तो ये सारी बातें जो हैं इनका ताल्लुक खुदा परस्ती से, खुदा परस्ती से, तो ये चीज़ थी कुछ ज़रूरी हुआ इस मौजू के ऊपर। अल्लाह ताला फरमाते थे पाँच अमल ये लाजमी सब लोगों को चाहिए जो मौत से पहले पहले इसको पूरा करने की कोशिश करें, वलीउल्लाह बनाने वाले पांच अमल, पहले कुरान पाक एक तजवीद के साथ पढ़ने का अहतमाम करें, और ये बहुत ज़रूरी है, एक डेढ़ दो महीने की मेहनत है किसी भी कारी साहब से, कुरान पाक को अगर पढ़ेंगे तो इंशाल्लाह बेहतरीन शानदार तजवीद हो जाएगी। और दूसरा अमल है एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, ठोरी के नीचे से दाएँ से और बाएँ से, मूंछें बिल्कुल बारीक रखें, चारों इमामों का इजमा है किसी का अख्तलाफ नहीं है, कि चावल के दारे के दाने के बराबर अगर एक मुट्ठी से भी दाढ़ी कम है तो ऐसी दाढ़ी का रखना और मनाना हराम है, और हराम काम करने वाला कभी अल्लाह का वली दोस्त नहीं हो सकता। तीसरा मल है मसला मिनल काबैनी मिनल गारिफ नार, ऊपर से आने वाला लिबास जिससे टखने छिपेंगे जहन्नम की आग में जलाया जाएगा। यानी मर्दों के लिए दो सूरतों में टखने खोल के रखना वाजिब है, जब हम चल रहे हों खड़े हों, चल रहे हों और खड़े हों, बैठे लेटे तो भले छुप जाएँ। तो और चौथा मल है कि नज़रों की हिफाजत करें। अल्लाह पाक ने कुरान में हुक्म दिया मर्दों को अलग और औरतों को अलग कि नज़रों की हिफाजत करें। कुल्लुल मुमिनीन वज़ूल अफ़सारिहिम व याफ़ूज़ फ़ुरूजहुम, और आप उसने इरशाद फरमाया ज़िना अल-अय्यन नज़र, नज़रबाज़ी आँखों का ज़िना, लानत उलाहुन नाज़िरा व मंज़ूर इलैही, अल्लाह पाक लानत फरमा जो बदनज़री करे और अल्लाह उस पर भी लानत फरमा जो अपने आप को बदनज़री में पेश करे। और चौथा पाँचवा जो अमल है दिल को बिल्कुल पाक साफ रखें गंदे ख्याल से, ये हमारा कल नहीं बैतुल्ला है, तो अल्लाह का क़ुर्ब और जितनी भी अल्लाह की जो क़ुर्ब की नेमतें होती हैं, विलायत होती है, जो भी छुपी हुई बातनी दौलत होती है, वो अल्लाह रब्बुल आलमीन छुपके से हमारे क़ल्ब में अता फरमाते हैं। तो दिल को पाक साफ रखना चाहिए इन चीज़ों के लिए, साफ़ सुथरा, किसी वक्त भी ये रूहानी चीज़ें वारिद हो सकती हैं। तो दिल अगर गंदा हुआ तो वारिद फिर नहीं होगा, वारदात नहीं होगी, तो मसला समझ लें शैतान वसवसे डालता रहता है, अलग मामला है, लेकिन जानबूझ के दिल में गंदे ख्याल जो है उसमें ना पकाएं, दिल को पाक साफ रखें अल्लाह का घर। उन पाँचों माल की तौफीक, किसी भी अल्लाह वाले से जहाँ मुनासबत हो वहाँ ताल्लुक़ क़ायम करें, इंशाल्लाह थोड़े अरसे में पाँचों माल की तौफीक हो जाएगी। अल्लाहुम्म सल्ली अला मुहम्मद व अला आलि मुहम्मद या रब्बे करीम या अरहमर रहीमीन। या अल्लाह जो कुछ भी बोला गया सुना गया अल्लाह उसको अपनी बारगाह में कबूल फरमा ले। या अल्लाह हमारा मिल बैठना जो दी रज़ा की नहीं है उसको अपनी बारगाह में कबूल फरमाते हैं, सबकी काबिल मफ़रत फरमा। या अल्लाह तू बख्श दे माफ़ फरमा दे, कहने सुनने में गलती कभी बेशी हुई तो तू बख्श दे माफ़ फरमा दे। या अल्लाह हाज़िरीन ने मजलिस में से जिसके दिल में जो भी जायज़ हाजात हैं, अल्लाह तू जानने वाला है, उन सबकी जायज़ हाजात को पूरा फरमा दे। अल्लाह किसी को भी महरूम ना फरमा। या अल्लाह जितने भी बीमार हैं उन सबको शिफा कुली नसीब फरमा, जितने भी तंदरुस्त हैं अल्लाह उनको गनी फरमा, उनकी माली मुश्किल को दूर फरमा, जितने भी मुफीद मुसीबत वाले हैं अल्लाह उनकी मुसीबतों को दूर फरमा, तमाम परेशान हालों की परेशानियों को दूर फरमा, तमाम बीमारों को शिफा कुली नसीब फरमा, दिल्ली बिलखसूस फलस्तीन गज़ा के मुसलमानों की मदद फरमा, उनकी जान व माल इज़्ज़त आबरू की हिफाजत फरमा, यहूदियों को और उसके मददगारों को तबाह बर्बाद कर दे, सफ़े हस्ती से मिटा दे, इबरत का निशान बना दे। या अल्लाह और जितने भी इस्लाम दुश्मन लोग हैं ममालिक हैं अल्लाह उनको तबाह बर्बाद कर दे, सफ़े हस्ती से मिटा दे, तमाम उम्मत मुस्लिमा की हम सब की जान व माल इज़्ज़त आबरू की हिफाजत फरमा। या अल्लाह या अल्लाह या अल्लाह या अरहमर रहीम। या अल्लाह मेरे वालिद साहब की और मेरे मुर्शिदीन की और मेरे सास ससुर की और हमारे जुमला मरहूमिन की, कुल मोमिनीन मोमिनात की, कुल जिन्नात की, सबकी कामिल मग़फ़िरत फरमा, सबकी कब्रों को नूर से भर दे। اللهم صل على ربنا تقبل منا إنك أنت السميع العليم. Thank you.